نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمین یا رب العالمین. جب بھی قرآن کے آگے بیٹھیں تو ایک بات ذہن میں رکھ کے بیٹھا کیجئے، اللہ تعالیٰ سے جب یہ دعائیں کریں تو یہی کہیں کہ یا اللہ مجھے کچھ نہیں آتا، تو مجھے سکھا دے. اے محمد صلی اللہ علیہ وسلم کے رب، جیسے تو نے ان کو سکھایا ویسے مجھے سکھا دے. اے ابراہیم کے رب، جیسے تو نے ان کو سکھایا ویسے مجھے سکھا دے. اللہ تعالیٰ، عاجز انسان جو واقعی طلب کرتا ہے اور اس میں عاجزی ہوتی ہے، اللہ تعالیٰ اس کو عطا فرماتا ہے. یہ بھی ایک دولت ہے. اور اگر انسان تکبر کے ساتھ بیٹھے کہ مجھے پہلے ہی بہت کچھ آتا ہے، اب میں اور کیا سیکھوں گی، چلو دیکھتی ہوں کہ کیا کہا جاتا ہے، تو پھر بات نہیں بنتی، پھر آئے گا نہیں کچھ بھی، سیکھیں گے کچھ نہیں. ٹھیک ہے، تو بہت عاجزی کے ساتھ بیٹھنا ہے کہ اللہ مجھے کچھ نہیں آتا، اللہ تعالیٰ تو سکھا دے. انشاءاللہ تعالیٰ پھر آپ دیکھیں گے کہ آپ بہت اچھا سیکھیں گے. ٹھیک ہے، اللہ آپ کو سکھائے گا. تو سورۃ البقرہ کی آج ہم آیت نمبر 21 سے 25 تک کریں گے تفسیر. 5 آیات ہیں. یا ایہا الناس، اے لوگو، اعبدوا ربکم، عبادت کرو اپنے رب کی. اب آپ پہلی دفعہ دیکھ رہے ہیں یہاں پر کہ خطاب ڈائریکٹ کیا جا رہا ہے. ابھی تک ہم نے ڈائریکٹ بات نہیں پڑھی. دیکھیں، ایک ہوتی نا بات تھرڈ پرسن کے بارے میں، مثلا ہم کوئی یہاں پہ موجود نہیں ہے تو اس کی بات کر رہے ہیں، فلاں ایسے کرتی ہے، فلاں ادھر گئی ہے، فلاں آئی ہے، تو وہ یہاں پہ نہیں ہے، وہ تھرڈ پرسن ہوتا ہے. ایک ہوتا ہے سیکنڈ پرسن. کون وہ کون ہوتا ہے؟ جو آپ کے سامنے بیٹھا ہوا ہے، جسے آپ کہتی ہیں تم نے ایسے کیا، تم ایسے، تو آپ اسے ڈائریکٹ بات چیت شروع کر دیتی ہیں. ابھی تک آپ نے دیکھا تھرڈ پرسن میں بات ہو رہی، الذین، وہ ایسے کرتے ہیں، وہ ایسے کرتے ہیں. منافقین کی بھی بات آپ نے دیکھی، متقین کی بھی دیکھی آپ نے، آپ نے کافروں کے بھی، جو ہٹ دھرم کافر ہیں، ان کی بھی دیکھی. اللہ تعالیٰ نے تین گروہوں کی بات کر کے اس کے بعد ساری انسانیت کو خطاب کیا. یعنی پہلا خطاب، اگر آپ سے کوئی پوچھے کہ پہلا خطاب قرآن میں کس سے کیا گیا، ڈائریکٹ کنورسیشن، ڈائریکٹ خطاب سمجھتے ہیں نا، ڈائریکٹ جو دوسرے کے ساتھ بات کی جاتی، وہ کس سے کی گئی ہے؟ پوری انسانیت سے کی گئی ہے. اس سے پتا چلتا ہے کہ قرآن صرف مسلمانوں کے لیے نہیں ہے، ساری انسانیت کو یہ خطاب کرتا ہے، ساری انسانیت سے یہ کنورسیشن کرتا ہے، ساری انسانیت کو یہ پکارتا ہے. یا ایھا الناس، سب لوگوں، دنیا کے جتنے لوگ ہیں، کافر ہے، مومن ہے، مرد ہے، عورت ہے، بچہ ہے، بوڑھا ہے، منافق ہے، امیر ہے، غریب ہے، کوئی بھی ہے، ساری انسانیت کو پکار رہا ہے قرآن. تو یہ قرآن میرا اور آپ کا نہیں ہے، سب کے لیے، اس لیے سب تک پہنچنا چاہیے. ان کو بتانا ہمیں یہ ہے کہ دیکھو اس میں تمہیں بھی پکارا گیا ہے، تمہارے لیے بھی میسج ہے اس کے اندر، پڑھ کے تو دیکھو. آج تو یہ ہے نا کہ ہم نے تو خود نہیں پڑھا تو ہم دوسروں کو کیا بتائیں گے، لیکن ادروائز یہ سب انسانیت کے لیے. آپ دیکھیں گے آگے قرآن پاک میں اور بھی لوگوں کو خطاب کیا گیا ہے، جیسے مثلا یا ایھا الذین آمنو، کتنی دفعہ آتا ہے قرآن پاک میں. لیکن یہاں یا ایھا الذین آمنو سے بات نہیں شروع ہوئی، ایمان والوں کی نہیں بات کر، ان کو نہیں پکارا جا رہا، صرف پوری انسانیت کو پکارا جا رہا. اور پوری انسانیت کو پکار کے اللہ تعالیٰ کیا فرماتے ہیں؟ اعبدوا ربکم، عبادت کرو اپنے رب کی. سب لوگوں، تم اللہ کی، رب کی، یہاں پہ آیا اللہ نہیں آیا، اپنے رب کی عبادت کرو. ابھی میں آپ کو بتاؤں گی ریزن. آپ کو پتا ہے کہ قرآن پاک میں اللہ تعالیٰ نے فرمایا وما خلقت الجن والانس الا ليعبدون، ہم نے جن اور انس کو किसी और मकसद के लिए नहीं पैदा किया सिवाय किसके कि वो इबादत करें अल्लाह की, बस सिर्फ इसके लिए पैदा किया। यानी हमें कमाइयां करने के लिए, हमें बच्चे पैदा करने के लिए, हमें घर संवारने के लिए, हमें जायदादें बनाने के लिए, हमें और तरक्कियां करने के लिए, इसके लिए नहीं पैदा किया। ये मकसद नहीं है। हाँ जरूरत हो सकते, जरूरत कह सकते, मगर एक होती है जरूरत और एक होता है मकसद। ठीक है, एक है आपकी जरूरत, मिसाल के तौर पे खाना पीना हमारा मकसद ही हयात नहीं है, मकसद ही जिंदगी, खाना पीना की जरूरत है, इससे हमने सर्वाइव करना है और उसके बाद हमने अपना मकसद पूरा करना। मसलन एक मशीन है, उसकी आप जरूरत है कि आप उसके अंदर ऑयल डालें, मिसाल के तौर पे गाड़ी, अब आपने उसके अंदर ऑयल डाला, ये इसका मकसद तो नहीं कि बस उसके अंदर तेल डाले जाए, उसका मकसद तो ये कि वो आपको कहीं एक जगह से दूसरी जगह लेकर जाए, इसलिए आपने उसको रखा है ना। मकसद ये नहीं कि फ्यूल डाला जाए, वो उसकी जरूरत है। तो अब जरूरत किस पूरा करके फिर इंसान अपना मकसद हासिल करता है। खाना पीना, रहना सहना, बच्चे, शादियां, ये सब जरूरियात है इंसान की, सोना जागना सब जरूरियात है, पर ये मकासिद नहीं है लाइफ के। मकसद क्या है जिंदगी का? सबसे पहला पैगाम इंसानियत को अल्लाह ताला ने ये दे दिया कि तुम्हारा मकसद है जिंदगी क्या है, तुमने क्यों दुनिया में आए हो, क्यों क्या करना है तुमने यहाँ पे। अबुदू रब्बकुम, इबादत करो अपने रब की। इबादत का माना क्या था? कोई लफ्ज ये पढ़ा है पहले आपने इबादत का या नहीं पढ़ा अभी तक? भाई बताएगा, पढ़ चुके हैं कि नहीं पढ़ चुके अभी तक? जी हाँ पढ़ चुके हैं आप। वो कहाँ पढ़ा है आपने? इय्याक नअबुदु, उसमें पढ़ा था ना इबादत। मैंने आपको बताया था कि इबादत क्या चीज होती है, इबादत में क्या चीज है, कुछ याद है आप लोगों को? अच्छा आप देखें जरा, एक एक बात नोट करें, पीछे जाएं, इय्याक नअबुदु इय्याक नस्ताईन निकालें। अच्छा इय्याक नअबुदु आया, उसके बाद क्या आया? तीन ग्रोहों की बात आई, ऐसा ही है ना, अनामता अलैहिम दौलीन मगदूब, इन सब की बात आई। उसके बाद फिर अलबकरा याद शुरू होती है, उसमें भी क्या आया? फिर आप देखते हैं तीन ग्रोहों की बात आ गई, मुत्तकीन की बात आई, काफरों की बात आई, मुनाफिकीन की बात आई, और उसके बाद फिर इबादत आ गई। तो समझ जाएं इबादत ने ब्रैकेट किया हुआ, शुरू भी इबादत से, एंड भी इबादत से, बीच में तीन ग्रोहों की बात सूरह फातिहा में, और उन्हीं तीन ग्रोहों की बात सूरह बकरा में। इंसानियत में तीन ही ग्रोह है, मैंने आपको बताया था, या तो काफिर होगा या पक्का मोमिन होगा या मुनाफिक होगा, और कोई चौथी चीज नहीं। काफरों में सभी आ गए, चाहे कोई एथिस्ट है, चाहे कोई मुशरिक है, हिंदू है, चाहे वो कोई को किसी किस्म का भी जो अल्लाह के को नहीं मानता या अल्लाह के साथ शरीक ठहराता है, वो सब उसके अंदर आ गए। ठीक है, अब इन कैटेगरीज के सिवा तो कोई कहीं पे भी नहीं है। दो सब कैटेगरी जो इंसानियत की हैं उनको ब्रैकेट कर दिया गया, तुम्हारा शुरू भी इबादत है और खत्म भी इबादत है, यही तुम्हारा काम है। तो जो काम है हमारा, जिसके लिए हम दुनिया में भेजे गए, उसकी हमें समझ है कि वो क्या चीज है? जानते हैं वो क्या चीज है? इबादत की समझ है? इबादत क्या है? अच्छा जहन में एकदम क्या आता है इबादत का? सोचते ही मैं तस्बीह लेके जानमाज में बैठ जाऊं और तस्बीहां घुमा रही हूँ, अच्छा मैं नफल पढ़ रही हूँ, अच्छा मैं कुरान पढ़ रही हूँ, ये बस इबादत है। मैंने रोजा रख लिया, ये बस इबादत है। ये इबादत है, ये बिल्कुल सही है, ये इबादत के रिचुअल्स हैं, मरासिम इबादत हैं, इनके जरिए आप इबादत करते हैं, मगर ये बहुत ही लिमिटेड माना है इबादत का, बहुत ही लिमिटेड माना है। इबादत मैंने आपको क्या बताया था? बंदगी का नाम है, इबादत गुलामी का नाम है, इबादत खुद को झुका देने का नाम है, इबादत इताअत का नाम है। देखें इबादत जब कहते हैं ना, मैंने आपको बताया था अब्द से है, अब अब्द कौन होता है? गुलाम। आम लैंग्वेज में सिंपल आपको मैं बिल्कुल सिंपली बताती हूँ ताकि आपको जहन में रहे ये बात। अब्द कहते हैं गुलाम को, लेकिन जब आप इबादत कहते हैं तो आप तो नहीं लिखते इसमें गुलामी करो, आप क्या लिखते हैं? इबादत करो के मतलब पूजा करो, परस्तिश करो, ये लिखते हैं ना। तो क्या फर्क है फिर? क्योंकि जब हम अब्द कहते हैं ना गुलाम, तो गुलाम का कौन होता है? एक आका होता है,
और जब हम आका की बात करते हैं तो हमारे दिमाग में वो जो अगली सा एक कॉन्सेप्ट है ना आका का, वो आता है कि वो सख्त होगा, कोई कोड़े मार रहा होगा, गुलाम पिट रहा होगा और पिस रहा होगा, और वो बस उसको, उसने गुलाम को कहीं फेंका हुआ है और बस वो उसका कोई ख्याल नहीं है, और ऐसे ये हम हमारे जहन के अंदर एक आका का आता है जो कि हम हमेशा देखते रहे हैं कि पुराने जमानों के अंदर जो लोग रखे जाते थे गुलाम बनाकर, फिर उनके साथ क्या सलूक होते थे, ऐसा ही है ना। तो अब जब अल्लाह ताला के लिए ये बात आती है कि उसकी इबादत की जाए, तो याद रखें वो माबूद, वो मालिक नहीं है, वो वाला मास्टर नहीं है जो ऐसा सख्तगीर हो, जो जुल्म करे गुलाम पर। ये उस आका की बात हो रही है जो क्या है, जिसने अपना तारुफ सबसे पहला क्या कराया, अर्रहमान अर्रहीम है, ठीक है, वो अर्रहमान और अर्रहीम है। जबी तो ये हो रहा है दुनिया में कि कई गुलाम है, अब आप कोई माने या ना माने, मगर जितने भी इंसान है या जितनी भी मखलूक है सब अल्लाह की गुलाम है। लेकिन आप देखते हैं कई गुलाम ऐसे हैं आपको दुनिया में मिलते जो आका को ही नहीं मानते और आका की नहीं मानते, उसको आका मानते ही नहीं है, खाते हैं पीते हैं ऐश करते हैं चलते हैं फिरते हैं सोते हैं जागते हैं, मगर आका के बारे में बुरी बातें करते हैं। ये क्यों है? इसलिए कि वो अर्रहमान और अर्रहीम है, वो ऐसा मास्टर है, ठीक है। तो इसलिए जब हम ये बात को समझें इसको, कि जब हम इबादत की बात करते हैं ना, आबद हैं हम अल्लाह के, तो फिर हमें ये बात भी समझनी है कि हमने उसकी गुलामी करनी है, और गुलामी में ताजीम आती है, गुलामी में इताअत आती है। देखें कि गुलाम क्या करता है, तो ये वाला कौन सा गुलाम है, ये वो वाला गुलाम नहीं जो आप वो वाला कॉन्सेप्ट समझे, ये गुलाम कौन सा है जो मोहब्बत करता है अपने आका से। तो इबादत के अंदर मोहब्बत आती है, ताजीम आती है, झुक जाना आता है, अपने आप को हकीर कर देना, जलील कर देना, नीचा कर देना, ये सब मैंने आपको बातें बताई थी, चलो अब एक दफा रिवाइज हो गई आपकी, लेकिन इंतहाई मोहब्बत के साथ, तब बनती है इबादत, ठीक है। तो इबादत ऐसे ही नहीं हो जाती, इसीलिए मैंने आपको बताया था जब हम इय्याका नअबुदु कहते हैं तो हम कितना बड़ा कलमा कह रहे होते हैं, कितना बड़ा मोहब्बत का दावा करते हैं अल्लाह से, ठीक है। और ताजीम और झुकाओ, अपने आप को झुका देना, लेकिन आम जिंदगी के अंदर क्या हम इसी तरह झुके हुए? झुकना सिर्फ रुकू और सजदे में झुकना नहीं है, हमने अपनी रूहों को झुका दिया। झुकना सिर्फ इस सर का झुकना नहीं है, इस सर के अंदर जो अकल है ये भी अल्लाह के आगे झुकी है कि नहीं, या ये अकल कहती है मुझे ज्यादा पता है, मुझे क्या ये आप हुक्म सुना रहे हैं कुरान का, मुझे नहीं पता, भला मुझे ज्यादा पता, आजकल तो ये चल ही नहीं सकती बातें, ये तो हो ही नहीं सकता, तो आपने क्या किया, आपने तो अल्लाह के आगे ताजीम नहीं शो की, अल्लाह के आगे खुद को झुकाया नहीं है। और इंटेंस मोहब्बत का इसके अंदर मीनिंग है, क्या वाकई इंटेंस मोहब्बत है? आगे भी जाते हैं तो और आपको चीजें पता चलेंगी, इसके ऊपर और बात होगी। तो पूरी इंसानियत को अल्लाह का क्या पैगाम है, अबुदु रब्बकुम, और तमाम अंबिया का यही पैगाम था इंसानियत के नाम, यानी जो भी उनकी कौमें थी जिनके पास भी कोई आए उन्होंने यही पैगाम दिया उनको, इबादत करो एक अल्लाह की। मगर यहाँ पे अबुदुल्लाह नहीं आया, आप ये नोट करें, अबुदु रब्बकुम आया, सुभान अल्लाह, वो क्या इसके अंदर विजडम है कि अबुदु रब्बकुम आया, अबुदुल्लाह क्यों नहीं आया? देखिए जब आप कहते हैं ना रब, तो आपके जहन में क्या आता है, मैंने अल्हम्दुलिल्लाह रब्बिल आलमीन में आपको बताया था, रब का माना क्या होता है, रब होता है मालिक, रब होता है मुरब्बी, मुनइम, कय्यम, नेमते देने वाला, नशो नुमा करने वाला, परवरिश करने वाला, जो मालिक है, जो पालता है। हम इसीलिए तो मैंने आपको बताया था पहले भी कि रब के माने में जब पालने का माना हम लिखते हैं ना रब पालने वाला, तो वो एक्चुअली पालने वाला हम क्यों कह रहे होते हैं, क्योंकि जो पालता है वो सारी ही चीजें कर रहा होता है, यानी जो पालेगा वो फिर खिलाता भी है पिलाता भी है। देखिए माँ पालती है ना, माँ के लिए सिर्फ ये लफ्ज आता है और किसी के लिए नहीं आता कि बहन भाई पालते हैं फलां पालता है। अब कहते हैं मेरी माँ ने मुझे पाला, मेरी फलां ने मुझे पाला। जब किसी के लिए भी पालने का लफ्ज कहते हैं तो इसका मतलब होता है उसकी सब चीजों की टेक केयर करना। फिर अब ये नहीं होता कि सिर्फ खाना खिलाता है, फिर उसकी हर नीड को पूरा करता है। तो जब अल्लाह ताला के लिए रब का माना आता है तो उसमें केयर के जितने भी माने हैं ना वो सब आ जाते हैं। केयर के तमाम माने इस एक लफ्ज रब के अंदर छुपे हुए हैं। और जब हमने उसको मान लिया कि वो रब है तो इस वजह से तुम उसकी इबादत करो, इस वजह से वो लायक इबादत है कि वो तुम्हारा रब है। देखो उसी वो ही तुम्हारा मालिक है, जो मालिक है फिर जाहिर है इबादत उसी की होगी। फिर उसके बाद जो नेमतें देने वाला है, जिसने तुम्हें तुम्हारी सस्टेनेंस जो तुम्हारी चल रही, तुम जिस तरह से खाना पीना हवा पानी ये सब चीजें जो तुम्हारी जरूरियात की हैं वो सब वो प्रोवाइड कर रहा है, तुम्हारी हिफाजत कर रहा है, तुम्हारी हर स्टेज पे वो तुम्हारी केयर कर रहा है, वो रब, तो फिर वो लायक है ना कि उसकी इबादत की जाए। ठीक है, तो तुम उसकी इबादत क्यों करो, ये वजह बताई गई है क्यों इबादत करो, कि वो रब है तुम्हारा। सबसे पहली बात रब्बकुम, रब है जो तुम्हारा। अगर सिर्फ कह दिया जाता अल्लाह तो फिर वो बात ना बनती, तो तुमने इसलिए इबादत करनी है, वो ही तो है जो तुम्हारा मालिक है। जब मान लिया मालिक है तो फिर झुकने में क्या मुश्किल है। अच्छा आपने कभी सोचा कि मेरा भी कोई मालिक है? हम हर चीज के मालिक किसी को कहते हैं। मसलन हम कहते हैं मेरी इस गाड़ी की मालिक मैं हूं, इस घर की मालिक मैं हूं, इन कपड़ों की मालिक मैं हूं, उन जूतों की मालिक मैं हूं, लेकिन मेरा भी तो कोई मालिक है, कोई ओनर है। क्या मैं अपने ओनर को जानती हूं? हमने अपने आप को कभी सोचा भी है कि हमारा कोई ओनर है? कभी सोचा भी है कि मैं किसी की गुलाम हूं? और जब इंसान अपने आप को मान लेता है कि मैं गुलाम हूं और मेरा कोई मालिक है, तो वो फिर तो जो मालिक कहेगा वो करना पड़ेगा। ऐसे ही होता था ना, जहां वो रखेगा, जहां सुलाएगा, जहां बिठाएगा, जहां खड़ा करेगा, वो करना पड़ेगा। तो जब उसको मालिक मान लिया, सिर्फ वो कह के मैं गुलाम हूं गुलाम हूं, उसके बाद कुछ पता ही नहीं है कि उसके क्या है काम आते हैं, तो ये तो गुलामी नहीं होती। अब एक वो हिकायत आती है ना कि एक बंदा था, वो उसने एक गुलाम खरीदा। जब गुलाम को घर लेकर आया तो उससे कहा कि क्या खाओगे? उसने कहा जो आप खिलाएंगे वो खा लूंगा, मैं तो गुलाम हूं, मैंने क्या कहना। उसने कहा अच्छा कहाँ सोओगे? उसने कहा जिधर आप सुलाएंगे वहां सो जाऊंगा, मैं क्या है, मैं तो गुलाम। उसने कहा अच्छा आप तुम्हारा नाम क्या? उसने कहा जो नाम आप रखेंगे वही मेरा नाम होगा, मेरा क्या, मैं तो गुलाम। तो उस आदमी ने सोचा ये एक इंसान का गुलाम होके कहता है जो आप कहेंगे वो ही है मेरा, मैं तो गुलाम हूं, मेरी अपनी क्या मर्जी है, और मैं भी तो किसी का गुलाम हूं, और मैं कितनी दफा ऐसा करता हूं। हम तो गुलाम को तो छोड़े, गुलाम तो दूर की बात है, गुलाम तो सोसाइटी का सबसे लोएस्ट स्टेटस होता था, वो गुलाम का था। हम तो अपने बच्चों से भी नहीं ये सुन सकते कि वो कभी हमें कहें कि नहीं मैंने नहीं ये करना, और आपने ये कि कहा है मैं नहीं करूंगी, और हठधर्मी से ढीठ हो जाए और आपको कुछ समझे ही नहीं। हम अपने बच्चों से भी नहीं बर्दाश्त करते, कहां कोई गुलाम हो अगर वो कहे कि मैंने नहीं करना, और वो भी अल्लाह के गुलाम हो के, जिसके सबसे ज्यादा एहसानात है और जिसने सबसे ज्यादा नेमतें की बारिश की है, जिसकी वजह से हम कायम हैं आज। हम कायम नहीं रह सकते जब तक अल्लाह ना हमें रखे। पता है ये सांस जो चल रही है ये अल्लाह के इजन से चल रही है, उसके कुन कहने से चल रही है कि मैं सांस ले रही हूं अंदर और बाहर निकाल रही हूं, ये सिर्फ अल्लाह ताला की कलमा है कुन से। और जरा लम्हे को वो कह दे कि बंद हो जाए सांस, तो क्या हो, ये दिल जो चल रहा है ना धड़क रहा है, میرے اور آپ کے سینے میں یہ اللہ تعالیٰ کے حکم پہ دھڑک رہا ہے، اور وہ نہ چلنے کو کہے تو میں اور آپ جتنی مرضی مشینیں لگا دیں، ہاتھ سے بھی کوشش کریں کہ اس دل کو دھڑکا دیں کسی طرح، یا آکسیجن ماسک کتنے لگا دیں کہ ہمیں سانس آ جائے، نہ سانس آئے گی نہ دل دھڑکے گا. ہمارا تو اپنا بدن بھی اللہ کے حکم کے اوپر چل رہا ہے. یہ جو سارے اعضاء کام کر رہے ہیں، معدہ کام کر رہا ہے، لنگس کام کر رہے ہیں، ہمارے کڈنیز کام کر رہے ہیں، ہماری آنکھیں کام کر رہی ہیں، ہماری سماعت کام کر رہی ہے، یہ ساری اللہ کے حکم کے اوپر کام کر رہی ہیں. یعنی ہماری ساری کی ساری سسٹیننس، ہمارا رواں رواں اللہ کے احسانات میں دبا ہوا ہے. پھر ہم کھڑے ہوئے کہتے ہیں ہم نہیں مانتے، ہمارے پاس نہیں ٹائم اللہ کے لیے، ہمارے پاس اس کی بات سننے کے لیے بھی وقت نہیں ہے. اگر ایک لمحے کے لیے ہماری سانس بند ہو جائے تو ہم ایسے تڑپیں گے جیسے مچھلی کو پانی سے نکال دیں تو تڑپتی ہے، ایسے تڑپیں گے. پھر بھی ہم ریئلائز نہیں کرتے کہ وہ رب اس کے کتنے احسانات ہیں مجھ پر، اس کی میں نے عبادت کرنی ہے. جب انسان رب کو سمجھ جاتا ہے نا کہ وہ میرا رب ہے، جس دن انسان نے یہ مان لیا نا، صرف ایک بات، پورے قرآن کا خلاصہ ہی یہ ہے کہ اللہ کو اپنا رب مان لو، جس دن آپ نے صرف اتنی بات اور ساری باتوں کو چھوڑ دیں، آپ نے صرف اگر ایک بات مان لی نا کہ اللہ میرا رب ہے، اس دن آپ سر نہیں اٹھا سکیں گے. نافرمانی تو دور کی بات ہے، سر نہیں اٹھا سکیں گے کہ یہ ماتھا کیسے اس کے سامنے سجدے سے اٹھے، وہ تو میرا رب ہے. یہ چھوٹی بات ہے، وہ تو میرا رب ہے، یہ کہنا چاہیے ہمیں. وہ رب ہے ایسے نہیں، وہ تو میرا رب ہے. آپ کہتے ہیں نا وہ تو میری ماں ہے، میں اس کے خلاف بولوں کیا ہے؟ وہ اس نے صرف دنیا میں آنے کا ایک ذریعہ بنی ہے، اس نے ہمیں بنایا نہیں ہے، وہ ہماری مالک نہیں ہے. پھر بھی ہم کہتے ہیں نا ہم اس کے خلاف کیسے بولیں، وہ میری ماں ہے. تو یہ کیسے زبان چلتی ہے جب ہم ایسے بڑی بڑی باتیں بول دیتے ہیں، ہاں یہ کیوں کہہ دیا اللہ نے، ہاں یہ کیا احکامات دے دیے اللہ نے، یہ تو بڑے مشکل ہیں، یہ کیوں اللہ نے کہا، وہ کیوں ایسے کیا. جب ایسے اعتراضات کرتے ہیں تب یہ سوچتے نہیں وہ تو میرا رب ہے، میں اس کے آگے ایسے کہوں تو اعبدوا ربکم. اب ہم تو اس سے آگے چل ہی نہیں سکتے اگر میں اس میں ہی لگی رہی تو. چلیں لیٹس سی آگے کیا ہے بات. یہ تو اتنی بڑی بات ہے نا کہ یہ تو ختم نہیں ہو سکتی، کیونکہ اگر میں ایک ایک چیز میں جاؤں نا، اونر وہ کیسا ہے، کیسے وہ ہماری کیئر کرتا ہے، وہ کیسے ہمیں نعمتیں دیتا ہے، اس نے کیسے ہمیں قائم کیا ہوا ہے، وہ کیسے ہمیں چلاتا ہے، وہ تو پھر یعنی وقت ختم ہو جائے گا. یہ ظاہر ہے ہم گن ہی نہیں سکتے ان چیزوں کو، ایک ایک چیز پہ جائیں تو وہ رب ہے، اس کی عبادت کرو. ہی ڈیزروز، ڈیزرو کرتا ہے وہ کہ تم اس کی عبادت کرو. تو کیوں کی جائے اللہ کی عبادت؟ کوئی آپ سے پوچھے اگر کیوں کی جائے اللہ کی عبادت، نمبر ون وہ رب ہے ہمارا. یہ بات سمجھ آ گئی؟ آپ سے کوئی پوچھ سکتا ہے نا وہ اللہ ہی کی کیوں عبادت کریں جی، وہ تو فلاں نے کہتے ہیں کہ فلاں کو پوجو، فلاں کہتے ہیں فلاں کو پوجو، ہم اللہ کو کیوں پوجیں، ہم اس کی کیوں عبادت کریں؟ تم مسلمان یہ کہتے ہو کہ اللہ کو پکارو، کیوں؟ تو یہ ریزن ہے. ٹھیک ہے، اگلی بات کیا، اللہ تعالیٰ سبحان اللہ، اللہ تعالیٰ کے کلام میں کتنی حکمتیں کہ اعبدوا ربکم کہا نا، آگے آگے بھی ریزنز بھی بتائے ہیں. ٹھیک ہے، ایسے نہیں ہے کہ بس عبادت کرو، عبادت کرو اللہ کی، ریزن بتائیں. ہم تو جب بچوں کو کہتے ہیں نا نماز پڑھو تو آگے تو کہیں کیوں پڑھے، بس میں نے کہہ دیا پڑھو، پڑھنی ہے، ایسے کہتے ہیں. تو ہم کبھی بھی حکمت یا اس کے ریزن نہیں بتاتے کہ دیکھو کیا وجہ ہے کہ تمہیں یہ کہا جا رہا ہے، نہ ہمیں خود پتا ہوتا ہے تو بچوں کو کیا بتائیں گے ہم. تو اللہ تعالیٰ سبحان اللہ کہ جب وہ کہتا ہے نا ڈو دس، تو پھر آگے اس نے بتایا بھی ہے کہ کیوں. الذی خلقکم، لوگوں اس نے تم کو پیدا کیا. اب سبحان اللہ، ربکم کو تو بعد میں آنا چاہیے تھا، الذی خلقکم کو پہلے آنا چاہیے تھا، لیکن یہ جو قرآن میں جو آرڈر ہے نا وہ اس آرڈر میں نہیں ہے کہ جو ہے جیسے زمانہ جیسے وہ چیز ہیپن ہوتی ہے اس طرح اس کے آرڈر کے اندر لکھا جائے، ایسے نہیں ہے. الذی خلقکم، اس نے پیدا کیا تم کو. یہ جو خلق ہے نا یہ اتنی بڑی بات ہے، اس لیے کہ تمام نعمتیں جتنی بھی آپ کے پاس ہیں، آپ گنے، نیم سم تھنگس، جو بھی بلیسنگز آپ پہ ہیں وہ نیم دیم، آپ کہیں گے مثلا مجھے اللہ نے چھت دی ہے، ہوا دی ہے، پانی دیا ہے، کھانے کو دیا ہے، رزق ہے میرے پاس، میرے پاس اولاد کی نعمت ہے، میرے پاس ماں باپ کی نعمت ہے، میرے پاس فلاں، جو بھی آپ نعمتیں کہیں، گاڑی ہے، اعضاء ہیں میرے یہ. لیکن آپ کو پتہ ہے یہ ساری نعمتیں کس پہ ڈپینڈ کرتی ہیں؟ خالہ کا کم پہ. بھائی آپ ہوں گے تو یہ ساری نعمتیں ہیں نا، چاہے اسلام کی نعمت ہے، چاہے قرآن کی نعمت ہے، ایمان کی نعمت ہے، ٹھیک ہے وہ سب نعمتیں، مگر وہ سب نعمتیں اس ایک خالہ کا کم پہ ڈپینڈ کرتی. اگر آپ کا وجود ہی نہیں ہے تو پھر آپ کو کیا، آپ کا وجود ہی نہیں، آپ ایگزسٹ ہی نہیں کرتے تو پھر کیا. تو الذی خلقکم، اس نے تم کو پیدا کیا ہے. تم آج بیٹھے ہوئے یہ پڑھ رہے ہو نا اس لیے کہ اس نے، کسی نے تمہیں پیدا کیا کہ نہیں کیا؟ وہ تو نہیں پیدا ہو گئے، تو اس نے تمہیں پیدا کیا ہے. یہ سب سے بڑی نعمت ہے کہ تمہیں ایک انسان بنا کے بٹھایا. آپ سوچے 100 سال پہلے کدھر تھے، کہاں تھے میں اور آپ؟ ہمارا کوئی وجود نہیں تھا، کوئی نام نہیں تھا، کوئی ہستی ہی نہیں تھی، کوئی چیز ہی نہیں تھے ہم. تو اس نے وجود دے دیا، ایگزسٹنس میں لایا وہ تمہیں، ٹھیک ہے. اور یہ بہت بڑا اس کا احسان ہے. جو پیدا کرنے والا ہوتا ہے وہی تو مالک ہوتا ہے نا، اور جو پیدا کرنے والا ہوتا ہے اس کا ہی تو سب سے بڑا احسان ہوتا ہے. اور جو پیدا کرنے والا ہوتا ہے وہ اپنی پیدا کی بھی چیز سے سب سے زیادہ محبت کرتا ہے. ایسا ہے کہ نہیں؟ اب آپ نے، ابھی میں نے جیسے آپ سے کہا کہ ماں جو ہے بچے کو بناتی نہیں ہے، صرف پیدا کرتی ہے، ٹھیک ہے. تو دیکھیں آپ ساری زندگی ماں کس طرح اپنی اولاد کے لیے تڑپتی ہے. کہ کسی سے میری بات ہوئی تو ان کو میں نے دعا دی، تو انہوں نے کہا کہ بس میرے لیے دعا کریں، نہیں کریں آپ، بس مجھے چھوڑیں، آپ میری اولاد کے لیے دعا کریں. کہ انسان کتنا اپنی اولاد کے لیے ایک ماں حریص ہوتی ہے، حالانکہ صرف اس نے پیدا کی، اسے بنایا نہیں ہے بچے کو، صرف دنیا میں آنے کے لیے ذریعہ بنی ہے. لیکن اس کی مار میں بھی خیر خواہی ہے، اس کی ڈانٹ میں بھی خیر خواہی ہے، اس کے پیار میں بھی خیر خواہی ہے، اس کی سختی میں بھی خیر خواہی ہے، اس کی آپ کو جو محنت کراتی ہے اس میں بھی خیر خواہی ہے، صبح صبح بچے کو اٹھا کے آپ منہ دھلاتے ہیں اس میں بھی آپ کی خیر خواہی ہے کہ نہیں ہے؟ جب آپ ایک ماں ہوتی ہیں تو آپ کی جو آپ بچے سے کر رہے ہوتے ہیں اس میں آپ کی خیر خواہی ہوتی ہے کہ نہیں؟ سبحان اللہ، اس کو دیکھیں جس نے ہمیں بنایا بھی ہے، صرف دنیا میں لے کر نہیں آیا، اس نے ہمیں آگے، سبحان اللہ آپ پڑھیں گے سورہ آل عمران میں کہ اللہ نے تمہیں شکل بھی دی ہے، تمہاری تخلیق کی، تمہیں فیشن کیا. پھر آپ 30ویں پارے میں پڑھیں گے اللہ تعالیٰ نے نک سکھ سے تمہیں سنوارا بھی ہے، تمہاری جو فنیشنگ ہوتی ہے وہ بھی کی ہے، ڈیزائننگ بھی کی ہے. تم پورا کا پورا اس کا ایک، اس کا ایک کریشن کا نمونہ ہو. تو اس نے تمہیں بنایا بھی ہے، سوچو کہ اس کو تم سے کتنی خیر خواہی ہوگی. جو بھی ماں سن رہی ہے وہ اپنی محبت کو رکھ کے دیکھے کہ آپ کو اپنی اولاد سے کیسی محبت اور خیر خواہی، اور اپنی اولاد کی ہر چیز ہی بس وہ اچھی لگتی ہے، اپنی اولاد پیاری ہے، اسے محبت ہوتی ہے. اللہ تعالیٰ کو اپنی مخلوق سے بہت محبت ہے، اور خاص طور پہ انسان کو اس نے اپنے ہاتھوں سے پیدا کیا، کتنی اس کو اس سے محبت ہوگی اور خیر خواہی ہوگی. اب وہ چاہے سختی کرے، چاہے مصیبت ڈالے، چاہے سہولیات دے، چاہے نعمتیں دے، چاہے کوئی پریشانی ڈالے، اس میں کیا ہے، کیا ہے اس میں؟ اللہ نے ہمارے ساتھ ایسا کیوں کیا، میں ہی رہ گئی تھی. اب بتائیں اس میں کیا ہے؟ اگر آپ ایک ماں ہیں تو آپ بتا سکتی ہیں کہ اس میں کیا ہے. خیر خواہی. آپ کا بچہ آپ کو کہے آپ بڑی ظالم ہیں، آپ مجھے اسکول روزانہ بھیجتی ہیں، آپ کو کیسا لگے گا؟ آئے دیوانے، تجھے کیا پتا کہ میں تو تیری خیر خواہ ہوں. ہاں، بچے جب آگے سے زبان درازیاں کرتے ہیں، ماں باپ کے آگے آنکھیں دکھاتے ہیں، تو کیسا لگتا ہے؟ مائیں بتائیں کہ کیسا لگتا ہے پھر. اور انسان یہی کام اللہ کے آگے کرتا ہے، جبکہ ماں کا احسان تو چھوٹا ہے، اللہ تعالیٰ کا احسان تو وہ ہے کہ ہم تو اس کو بیان بھی نہیں کر سکتے، اس کو شمار کرنا، اس کو گننا، بیان ہی نہیں کر سکتے یہ کسی ایک احسان کو بھی. وہ کہتا ہے میں نے تمہیں پیدا کیا ہے، تم تو میری مخلوق ہو، تم میری چیز ہو جس کو میں نے بنایا ہے، اس لیے تم میری عبادت کرو. سبحان اللہ. اور پھر دیکھیں یہ بھی دیکھیں کہ جو تخلیق ہوتی ہے اس کا کوئی انکار نہیں کر سکتا. اس لیے کہ دیکھیں نا ہر ایک کو پتا ہے کہ مثلا کوئی چیز اور ہو تو آپ کہہ سکتے ہیں یہ تو مجھے فلاں نے دی ہے, یہ تو فلاں, آپ کہیں کہ بھئی یہ ہمارے گھر میں جو پیسے آتے ہیں وہ فلاں نے دیے ہیں, فلاں کسی چیز کا کوئی انکار کر سکتے ہیں. تخلیق کا کیسے انکار کریں؟ کوئی نہیں یہ کہہ سکتا مجھے فلاں نے بنایا ہے, مجھے فلاں نے پیدا کیا. اسی لیے آپ دیکھیں گے کہ جو مشرک بھی تھے اس زمانے میں وہ بھی کہتے تھے آسمان و زمین کس نے بنایا, اللہ نے بنایا, تمہیں کس نے بنایا, اللہ نے بنایا. تو بھائی جس نے بنایا اس کا تو احسان سب سے بڑا ہے. دوسری بات یہ کہ کوئی اور نعمت ہے نا اس کا شاید کوئی انکار کر دے. مثلا آپ کہتے ہیں آنکھوں کی نعمت ہے, آپ کہتے ہیں یہ میرے ہاتھ ہیں یہ نعمت ہے, تو کوئی کہہ سکتا ہے مجھے تو آنکھیں نہیں ملی, میں تو نابینا ہوں. کوئی کہہ سکتا ہے میرے تو ہاتھ نہیں ہے, میں کس چیز کے پر اللہ کی عبادت کروں. تخلیق ایسی چیز ہے کہ جس کا کوئی انکار کر ہی نہیں سکتا, کوئی کہہ ہی نہیں سکتا اللہ نے, جو بیٹھا ہوا یہ پڑھ رہا ہے وہ کہہ ہی نہیں سکتا مجھے کسی نے پیدا ہی نہیں کیا, وہ ایگزسٹ کر رہا ہے تو پڑھ رہا ہے. تو تم پھر اللہ ڈیزرو کرتا ہے کہ تم اس کی عبادت کرو, پھر جھک جاؤ اس کے آگے, پھر عبادت کرو. صرف یہ نہیں آپ جا کے نماز پڑھنے شروع, پوری زندگی میں اس کی عبادت ہے. پوری زندگی آپ کے سونے جاگنے اٹھنے بیٹھنے شادی بیاہ مرگ کاروبار جاب آپ کا کوئی کام, اٹھنا بیٹھنا لباس آپ کا آپ کی بول چال سب میں کیا ہونی چاہیے؟ اطاعت. یہ نہیں ہوتی عبادت کہ نماز تو پڑھ لی لیکن مانوں گی نہیں میں اللہ کی بات, روزہ تو رکھ لیا لیکن اللہ کے حکم ہوتے ہوں گے اپنی جگہ میں نہیں کر سکتی ہے. آپ نے یہ کہہ دیا کہ ہاں حج پہ تو چلے گئے عمرے پہ تو ہم چلے گئے لیکن اللہ کے حکم بڑے مشکل ہیں, وہ نہیں ہم اور باقی نہیں مان سکتے, بس اتنا اتنا کافی ہے. یہ نہیں ہوتا. میں نے آپ کو کیا بتایا تھا کہ عبد کتنی دیر کے لیے عبد ہوتا ہے؟ وہ تو غلام ہی ہے. اور اگر آپ کسی نے آپ کو مینوفیکچر کیا ہے, کوئی چیز آپ نے بنائی ہے, آپ کہتے ہیں میں اس کی مالک ہوں, میں نے بنایا ہے, میری مرضی میں جیسا مرضی کروں, کوئی آپ کو نہیں پھر کہتا. آپ مثلا ہم نے تو بنائے بھی نہیں ہوتے پھر بھی ہم کہتے ہیں میرا گھر ہے, میں اس کی مالک ہوں, میں جو مرضی کروں, آپ مجھے کوئی کہنے کے وہ نہیں کرتے. تو مالک جو مرضی کرے, ہم آگے سے ہماری مجال ہو سکتی ہے ہم کچھ بولیں؟ وہ مالک جو ہوا ہمارا, وہ اونر ہے ہمارا, ہم فری نہیں ہیں, ہمارا کوئی اونر ہے پہلے اس کو تو مانو. سب اپنے آپ کو فری سمجھتے اسی لیے کہتے ہیں میری مرضی میں جو مرضی کروں, کیونکہ ہم نے اپنے آپ کو فری سمجھا ہوا ہے. مرضی تو چل ہی نہیں سکتی, غلام کی کیسے مرضی چلے گی بتائیں؟ تو سب سے پہلا یہ سبق سیکھو قرآن سے کہ میں غلام ہوں اور غلام کو جھکنا ہے اور غلام کو ماننا ہے حکم. کوئی ہے جو اس کے اوپر ہے, جو اس کو باس نہیں ہے, اونر ہے. اونر, باس از ناٹ اونر. اونر الگ بات ہوتی ہے, بہت بڑی چیز ہوتی ہے, وہ تو اونر ہے ہمارا. پھر ہم اس کی اس پہ ہم تو اس سے نکل ہی نہیں سکتے کبھی, اس غلامی سے آزاد نہیں ہیں ہم. اور والذین من قبلکم, اور جو تم سے پہلے آئے ان کو بھی اسی نے بنایا ہے. کوئی اگر کہ نہیں مجھے تو پیدا میرے ماں نے کیا ہے, ہمارے ابا اجداد میرے ماں باپ سے میں پیدا ہوں, مجھے تو کسی اور نے نہیں پیدا کیا, تو ان کو بھی تو اللہ نے پیدا کیا. اور یہ عبادت کیوں کرو؟ لعلکم تتقون, تاکہ تم بچ سکو. تقوی کا معنی یہاں پہ تقوی وقایا سے ہے, بچ جانا. پہلے بھی میں نے آپ کو اس کا معنی متقین کے اس کے اندر بتایا تھا کہ یہاں پہ جب ہم کہتے ہیں بچ جاؤ تو کس سے بچ جاؤ؟ کہ آگ سے بچ جاؤ, ناکامی سے بچ جاؤ, برے انجام سے بچ جاؤ. لعلکم تتقون, تاکہ تم بچ سکو, تاکہ تمہیں تقویٰ آ سکے, گاڈ کانشیسنیس آ جائے تمہارے اندر. یہ تم اللہ تعالیٰ کی اطاعت کے اندر میں نے زندگی گزارنی ہے, یہ تمہارے اندر آ سکے. اس کے لیے تم اللہ کی عبادت کرو, جس میں یہ کانشیسنیس آ جائے نا کہ میں نے اللہ کے فرمان کے خلاف نہیں کرنا اور جو اس کا حکم ہے ویسے ہی چلنا ہے, وہی تقویٰ ہے. اس کے بھی لیولز ہوتے ہیں. اچھا اب یہ ساری انسانیت کو کہا گیا, اب ساری انسانیت میں تو مسلمان بھی ہیں, وہ تو پہلے ہی اللہ کی عبادت کرتے ہیں. तो फिर उनको क्या है यहाँ पे? चलो समझ आ गई, काफरों को तो कहा गया कि तुम इबादत करो, मुनाफिकीन से भी कहा गया कि भी तुम अपना निफाक छोड़ के एक अल्लाह की इबादत शुरू करो, तुम ये नहीं चल सकता, निफाक के साथ कामयाबी नहीं होगी। तो फिर मुसलमान जो मोमिन है, पक्के हैं, उनके लिए वबुदु रब्बकुम का क्या मतलब बनता है? उनके लिए ये मतलब बनता है कि यानी अपनी इबादत में और पुख्तगी लेकर आओ और अपनी इबादत को जारी रखो, कायम रखो, हमेशा अल्लाह की इबादत करते रहो। ठीक है, अब आयत इतनी ब्रॉड है ना, इसके लिए ये टाइम भी थोड़ा है कि अगर हम पूरी क्लास भी इसमें लगाएं तो। चलें आगे देखते हैं। और वो रब कौन है? वो रब वो है अल्लदी खलककुम, वो रब वो है अल्लदीना जिसने तुमको पैदा किया, और अल्लदीना मिन कब्लिकुम उन लोगों को पैदा किया जो तुमसे पहले आए, यानी तुम्हारे अबाव अजदाद को। और वो कौन रब है? अल्लदी जाला लकुमुल अर्दा फिराशन। ये सारी रब की बातें आ रही हैं। अब कोई कह रहा है ना अपने रब की इबादत करो, जब ये हुक्म आ रहा है क्यों इबादत करें? अल्लदी खलककुम, ठीक है, और अल्लदी खलक लदीना मिन कब्लिकुम जो तुमसे पहले आए उनकी भी, और क्या है उसका एहसान, क्यों इबादत करनी? अल्लदी जाला लकुम अर्द फिराशन, उसने जमीन को तुम्हारे लिए फर्श बिछाया, बना के बिछा दिया। तो फर्श क्या होता है? जिसको बिछा दिया जाए, हमवार कर दिया जाए, ठीक है, प्लेन कर दिया। अब आप सोचें अगर यही जमीन होती जिसके ऊपर जैसे कील नुमा एक चिटाने सी होती, उनके ऊपर हमारा चलना मुश्किल हो जाता, हम कैसे यहाँ पे जिंदगी गुजारते? पहाड़ ही पहाड़ होते तो हम क्या करते यहाँ पे? उसने कैसे बनाया इसको? फ्लैट कर दिया, ऐसा फ्लैट किया कि हमारे यहाँ पे रहना आसान हो गया, जिंदगी गुजारना मुमकिन हो गया, वरना कोई रास्ता ना मिलता आपको, वो चलने के लिए राह ही ना होती। तो उसने तुम्हारे लिए बिछाया और फिर ऐसा बिछोने की तरह बिछा दिया और ऐसा उसको प्लेन किया है कि आप देखें ना, ऐसी दलदली सी है कि पैर अंदर धंस जाए और आप दस्ते ही चले जाए, पैर ही ना उठे, ना ऐसी सख्त है कि आप चल ही नहीं सकते। यानी अल्लाह ताला ने कितना मोतदिल इसको रखा, फर्श बना दिया, पहाड़ी सिलसिले नहीं इसके बनाए। फिर देखें टेम्परेचर ऐसा नहीं रखा कि पैर जमीन पे रखें तो पैर ही जल जाएं, ऐसा नहीं रखा। कितना ऐसा टेम्परेचर रखा है कि जिसमें इंसान आराम से रह सकता है इस जमीन पे। और देखें बिछोना यानी बिछा दिया, अब इसके ऊपर आप कंफर्टेबल ही रह सकते हैं, जिंदगी गुजार सकते हैं। इंसान की यही है ना जरूरत कि वो एक कंफर्टेबल होके, अगर हमारा प्रॉब्लम ही होता कि यहाँ पे कैसे हम चलें तो सारी चीजें ही छोड़ देते, आपको सर्वाइवल का ही प्रॉब्लम हो जाता। तो अल्लाह नहीं, देखो तुम अपनी जमीन की तरफ देखो कि कैसे अल्लाह ने तुम्हारे लिए बिछाई हुई है। इसके और भी बेशुमार बातें कुरान में आती हैं कि जमीन को अल्लाह ताला ने ऐसा तुम्हारे लिए बिछाया और ऐसा बनाया तुम्हारे लिए कि वाकई हम अगर जमीन पे गौर करने लगे इसके अंदर क्या है, इसके कोर में क्या है, लावा है, लावा है। कभी आप बच्चों की साइंस की किताब में देखें तो आप देखें कि इसका अंदर से तो उसका टेम्परेचर कितना ज्यादा है, और आप इसके ऊपर कैसे आराम से घूम रहे हैं, कैसे मजे से फिर रहे हैं, हिलाती नहीं है इतनी, हालांकि तेज चल रही है ये सवारी आपकी, लेकिन आपको हिलाती नहीं है, आप कंफर्टेबल ही रहते हैं, आपको अपने ऊपर चलने देती है, खोदने देती है, बिल्डिंगें बनाने देती है, गिरा देती हर चीज को तो क्या होता। और फिर वस्समा अबिनान, और आसमान को तुम्हारे लिए छत बनाया, नजर उठा के तो जरा देखो आसमान की तरफ कैसे अल्लाह ताला ने इसको एक छत नुमा बना दी। अब जाके साइंस को पता चला है कि वाकई हमारे ऊपर, हमारी जमीन के ऊपर लेयर्स हैं, और वो लेयर्स ऐसी हैं कि सूरज की भी जो खतरनाक रेज हैं उनको हमारे तक पहुंचने से बचाती हैं। अब वो कहते हैं ना ओजोन लेयर में वो जो है सुराख हो गया है, तो अब क्या हो गया, अब इतना से सुराख से कितना मसला इनको पड़ गया, अब जाए कोई जाके उस सुराख को बंद करके आए, नहीं हो सकता। आप देखो अल्लाह ताला ने किस तरह इसको महफूज बनाया जमीन को छत देके, वरना इस कायनात में कितने और चट्टाने हैं, रॉक्स हैं जो उड़ती फिर रही हैं, कोई आके नीचे गिर सकती है, कितने मिट्योर्स हैं, कितने और प्लैनेट्स हैं, कितनी और चीजें हैं, कोई भी आके गिर सकती थी इसके ऊपर, लेकिन अल्लाह ताला ने इसको एक छत बना दिया। कोई भी सितारा टूटता है, कोई चीज होती है तो आप देखते हैं कि वो जमीन तक नहीं पहुंचने से पहले ही खत्म हो जाता है। ये सिर्फ इसलिए कि अल्लाह ताला ने इसके ऊपर लेयर्स लगाई। और इसी आसमान से वह अनजला मिनस समाई माअन, इसी आसमान से पानी को उतारा। बारिश कितनी बड़ी नेमत है कि बारिश अगर बंद हो जाए किसी जगह पर तो आप देखते हैं उस जगह पे कैसी कहत साली आ जाती है। अल्लाह अगर बारिशों को बंद कर दे दुनिया में तो इंसान मर जाए भूख से। आप देखें कितनी आर्टिफिशियल रेन आप कर लो मगर वो बारिश का काम वो नहीं कर सकती जो नेचुरल रेन है। आप देखिए अफ्रीका वगैरह में क्यों कहत है, वहां पे बारिश नहीं होती, सिर्फ एक रीजन, कुछ उगता ही नहीं। उसके नतीजे में जानवर मर गए, इंसान भी मर रहे हैं। बारिश नहीं है तो पानी ही नहीं है, पानी ही नहीं है और सब्जा नहीं है, और वो जानवर ही नहीं है ना, अब वो खाने को कुछ है ना पीने को कुछ है। तो बारिश को अल्लाह ने कितनी बड़ी नेमत तुम्हारे लिए बनाया, खुद बरसाने लगते ऐसी बारिश तो क्या करते, कैसे होता तुम्हारे लिए पॉसिबल। इतने टैंकर ऊपर लेके जाते आसमान पे, कितने जहाज चढ़ते आसमान पे, फिर वहां से कैसे बारिश करते। फअखरज बिही मिनत थमरात रिज़्क़ लकुम, फिर निकाला इसमें से, किस में से, इस पानी के जरिए से, साथ इस पानी के, क्योंकि पानी की बात है ना, जो मोस्ट रीसेंट चीज होती है उसकी बात हो रही थी, उसकी तरफ जमीर जा रही थी। बिही इसके साथ, इस पानी के साथ, यानी मिनत समरात फलों में से, रिज़्क़ लकुम तुम्हारे लिए रिज़्क़, तुम्हारे लिए रिस्क के तौर पे अल्लाह ताला ने फल निकाले। हालांकि बहुत सारी नबातात निकलती हैं, वेजिटेशन होती है, प्लांट्स हैं, बहुत सारी चीजें, जब और सब्जा भी उगता है, ग्रीनरी होती है, बहुत सारी चीजें हैं ना जो बारिश से पैदा होती हैं, लेकिन यहां पर अल्लाह ताला ने फलों की बात की है खास तौर पे। और उसकी वजह क्या है कि जितनी भी चीजें उगती हैं उनमें जो सबसे खूबसूरत, सबसे कलरफुल, सबसे मिठास वाले, मजेदार, लजीज, न्यूट्रिशन वाले, बहुत ज्यादा इसकी अफादियत है, वो फल है ना। आप देखेंगे कि बच्चे वेजिटेबल्स के लिए कितना शोर मचाते हैं कि क्यों सब्जी बना ली ना, उनमें न्यूट्रिशनल वैल्यू तो है मगर वो वाली लज्जत नहीं हो जाती जो फलों के अंदर। अल्लाह ताला ने फलों की यहाँ पे बात की और अल्लाह ताला ने इंसान के लिए ये उगाए, इसके अंदर एक्चुअली अल्लाह ताला का नाज है, नाजो नाम है जो इंसान के लिए। वो कैसे, देखिए फल कोई ऐसी हमारी जरूरत नहीं कि इसके बगैर हम जिंदा नहीं रह सकते, ऐसा है ना, फल खाए बगैर भी जिंदा रह सकते हैं, लेकिन फलों का उगाना इसमें अल्लाह की निशानी है कि अल्लाह ताला ने इंसान के लिए कितना एहतमाम फरमाया, कितने ज्यादा इसके लिए अल्लाह ताला ने नाज उठाया। अल्लाह चाहता तो इस जमीन पर कोई, ये जैसी आपकी दवाइयों की गोलियां होती हैं ना, इस तरह की मिट्टी की गोलियां होती जिनको पानी से फांकते रहते, अंदर डालते, जिंदा तो उससे भी रह जाना था, उसमें ही प्रोटीन अल्लाह रख देता, उसी में कार्ब होती, उसी में सब चीज होती जो भी हमें जरूरत है, तो क्या फर्क पड़ना था, जिंदा तो हमने तब भी रह जाना था। लेकिन आप ये देखें अल्लाह ताला ने इतने खूबसूरत फल, इतनी जबरदस्त पैकिंग, और मजा ऐसा है कि हर फल का मजा अलग। तरबूज को देखें और आम को देखें, दोनों फल, दोनों ही फल हैं लेकिन टेक्सचर में, कलर में, शेप में, साइज में, लज्जत में, हर एक चीज में डिफरेंट है। तो अल्लाह ताला ने एक दो नहीं, बेशुमार फल लगाए किसके लिए, हमारे लिए। लकुम, तुम्हारे लिए जमीन को फर्श बनाया और तुम्हारे लिए आसमान को छत बनाया, तुम्हारे लिए आसमान से पानी बहाया, तुम्हारे लिए निकाले समरात रिस्कन, किसके लिए, लिल जिन, हाँ, या फिर लिद्दाब्बा रेंगने वालों के लिए, लिल हशरात, नहीं तुम्हारे लिए।
تمہارے لیے. تم اللہ کی اسپیشل کوئی مخلوق ہو جس کے لیے اللہ نے یہ پھل نکالے. اتنے پیارے پھل ہیں. پھر یہ بھی دیکھیں اٹ سیلف پیارے ہیں, اور سبحان اللہ جہاں لگتے ہیں وہ کتنا پیارا سین ہے. اسی لیے تو ہم کسی کا باغ ہو تو دیکھنے جاتے ہیں کیا وہاں پہ ہوتا ہے. ہمیں دکان پہ مل رہے ہوتے پھل, لیکن ہم کبھی ایپل پکنگ, کبھی پیچ پکنگ, کبھی بیری پکنگ کے لیے جاتے ہیں. کیوں؟ اس وہ نظارے کو ہی آپ دیکھتے ہیں تو کتنا خوبصورت ہوتا ہے. کیسے لٹکے ہوتے ہیں اور کس سے نکلے ہیں؟ ایک مٹی سے ہی تو نکلے. اسی مٹی سے کیلا نکل رہا ہے, اسی سے سیب نکل رہا ہے, اسی سے آم نکل رہا ہے, اسی تک تربوز نکل رہا ہے, اور مٹی کا ذرا بھی ذائقہ نہیں اندر. سبحان اللہ. تو دیکھتے نہیں کہ اللہ نے تمہارے لیے, ہم کتنی دفعہ پھل کھاتے ہیں, کبھی یہ سوچتے ہیں اللہ تو نے کیسے بنایا, اللہ تو نے رنگ کیسے دیا, براؤن مٹی اور سرخ رنگ, باہر سے گرین اندر سے ریڈ, کوئی پیلا, کوئی کلر کا. سبحان اللہ, اللہ تو نے کیسے یہ بنایا ہمارے لیے. اور دیکھو اگایا ایسے نہیں کہ کسی گندے نالے میں گندے پڑے ہوں اب آپ نکال کے لاتے اور دھوتے, کسی غار کے اندر چھپے ہوئے, درختوں پہ لٹکے ہوئے. بیوٹی آنکھوں کے لیے بھی جو بیوٹی دیتے ہیں, استھیٹک سینس کو بھی سیٹسفائی کرتے ہیں. سبحان اللہ. تو اتنی خوبصورتی دیکھیں آپ, پام ٹری کی خوبصورتی دیکھیں. اللہ چاہتا تو کھجورے ویسے ہی کہیں گری پڑی ہوتی زمین پہ, کیسے ان کو لگایا. لوگ پام ٹری لگاتے ہیں صرف ان کی خوبصورتی کی وجہ سے, تو دو اٹ سیلف ہی کتنا پیارا ہے. اور ان پھلوں کی افادیت دیکھیں. تو آپ سوچتے نہیں کبھی کہ کیوں کیا ہوگا اس نے اتنا اہتمام, کیا ضرورت تھی, زندہ تو ہم نے ویسے بھی رہ لینا تھا. جیسے گائے وہ کھاتی ہے, کیا اس کو کہتے ہیں, مطلب گرین چیزیں وہ کھاتی ہے, اسی طرح ہمیں بھی کوئی ایسے ہوتے, گھاس ہوتی کوئی ایسی, کوئی ایسی چیزیں ہوتی ہیں, جڑی بوٹیاں ہوتی جو ہم نگل جایا کرتے, کوئی ایسی چیزیں پڑی ہوتی جو ہم پانی سے مشکلوں سے اتارتے. اب آپ یہ گولیاں بھی تو دیکھیں نا, اتنی بد ذائقہ اور اتنی بری کہ انسان کھانے لگتا تو ایسا لگتا ہے الٹی آ جائے گی. یہ انسانوں کی بنائی ہوئی چیزیں ذرا دیکھ لیں, وہ الگ اس کے اندر وہ کہتے ہیں نیوٹریشن ہے ایسے, اس میں فلاں وائٹامن فلاں یہ, لیکن آج تک خوبصورت کوئی چیز نہیں بنا سکے, نہ ایسی کوئی ذائقہ دار. تو زندہ تو ہم نے ایسے بھی رہ جانا تھا, لیکن کیوں کیا اس نے اتنا اہتمام بتائیں. اس سے پتہ چلتا ہے نا اللہ کو محبت ہے, اللہ تعالیٰ کیئر کرتا ہے, اللہ نے اتنا اہتمام کیا ہے. جس کے ساتھ محبت ہوتی ہے اسی کے ساتھ آپ کرتے ہیں نا. آپ کے گھر کوئی مہمان آ رہا ہے, ٹھیک ہے آپ کرتے ہیں اہتمام, لیکن جب کوئی خاص مہمان آ رہا ہو تو پھر تو آپ بیٹھتے ہی نہیں ہیں, کہتے ہیں کوئی چیز ایسی نہ ہو جو میں ٹیبل پہ رکھنے سے رہ جائے, ہر چیز ہی بنا کے رکھ لوں. یہ اتنا اہتمام کیوں, وہ اسپیشل ہے نا آپ کہتے ہیں. تو اللہ تعالیٰ نے انسان سے بڑی محبت کی ہے, اس کو بڑے اس کے لیے ناز اٹھائے ہیں, اس کے لیے بڑا کچھ بنایا. پھر انسان کیا کرتا ہے جب وہ ان ساری چیزوں کو بھول کے اور صرف چیز کو دیکھتا ہے اور سوچتا ہے یہ بس میرا حق ہے, مجھے ملی ہوئی ہے, ملنی ہی چاہیے. جیسے آپ کا بچہ آپ کے آگے کھڑا ہو کے کہتا ہے نا تو کیا ہوا, مجھے پالا ہے تو آپ کا کام تھا پالنا, کون سی بڑے کام کیے آپ نے میرے لیے. اوف اوف اوف, تو ماں باپ کا دل کٹ کے رہ جاتا ہے. اسی طرح انسان کھڑا ہو کے کہتا ہے تو کیا ہوا, یہ بنا دیا تو کیا ہوا. نہ اس کو پھل کھاتے ہوئے اللہ یاد رہتا ہے, نہ زمین پہ چلتے ہوئے اللہ یاد رہتا ہے, نہ بارش کو دیکھ کے اللہ یاد آتا ہے, نہ پھلوں کو اگتے دیکھ کے اللہ یاد آتا ہے, کوئی چیز بھی اللہ یاد نہیں دلاتی. زمین پہ تو سبھی چلتے ہو نا اور روز چلتے ہو, آسمان کو تو سبھی دیکھتے ہو نا اور روزانہ دیکھتے ہو, اتنا پرسکون کلر. یہی کوئی سرخ رنگ کا ہوتا تو کیا ہوتا, ذرا چار دن بادل ہی آ جائیں تو ہمارا تو ایک ڈپریشن شروع ہو گیا. اللہ نے اتنا پیارا سودنگ کلر رکھا اس کا, سبحان اللہ. لیکن دیکھتے اور اللہ یاد نہیں آتا. بارش ہوتی ہے اللہ یاد نہیں آتا. بارش میں فن بھی ہوتا ہے, مزہ بھی آتا ہے, پکنک پہ بھی جاتے ہیں, اللہ نہیں یاد آتا. پھل کھاتے اس کی نیوٹریشنل ویلیو سب کو یاد ہے, اس میں اتنا ہے, اس میں یہ کیلشیم ہے فلانا, یہ کھال پھل ضرور کھاؤ اس کے اندر بڑی نیوٹریشن ہے, لیکن اللہ پھر بھی نہیں یاد آتا. اللہ نے یاد دلایا,
भूली हुई बात को याद दिलाया, इंसान इस दुनिया में आके तू भूल ही गया, तुझे किसने पैदा किया, तेरे किसने ऐसे नाज उठाए, तू भूल गया। भूली हुई है ना आज इंसानियत, हम खुद भूले हुए थे जब तक अल्लाह ने नहीं याद दिलाया, हम वाकई नहीं गौर करते थे जब तक अल्लाह के कलाम ने नहीं हमें ये झंझोड़ के बताया कि क्या कर रहे हो। तो अब अल्लाह ताला क्या फरमाते हैं, फला तजालू लिल्लाही अंदादन, तो अल्लाह के साथ निद ना बनाओ, अंदाद ना बनाओ, निद की जमा अंदाद है। निद क्या होता है, निद होता है कंपेटिटर, बराबर, अल्लाह के साथ बराबर ना किसी को करो, ठीक है, यानी को किसी को अलग साथ ना खड़ा कर दो। सब कंपेटिटर समझते हैं ना, तो जिसने इतना कुछ किया है ना, उसने तुम्हें पैदा करते हुए किसी की हेल्प ली कि कोई आके उसकी हेल्प करके तुम जाके उसका शुक्रिया कर रहे हो, उसके आगे माथे टेक रहे हो, ना उसने तुम्हारे अबाउजदाद को बनाने में किसी की हेल्प ली, ना इसको जमीन को बिछाने में कोई कोई हो जो उसका शरीक रहा हो, ना आसमान को बनाने में, ना बारिश करने में, ना ये उगाने में, फिर तुम क्यों उसके बराबर किसी को शरीक कर लेते हो, क्यों ऐसे करते हो कि पैदा तुम्हें अल्लाह करे और तुम माथे जाके टेको किसी कब्र के आगे, क्यों ऐसा करते हो कि तुम्हें जरूरतें तुम्हारी अल्लाह पूरी करे, खिलाए पिलाए तुम्हें अल्लाह और चढ़ावे तुम जाके मिजारों पे चढ़ाओ, क्यों ऐसे होता है कि तुम्हें कोई जरूरत पड़े तो देगे तुम जाके बुजुर्गों के नाम की दो, ये क्यों होता है। निद, अल्लाह के साथ कोई शरीक ना करो। शिर्क इतना बड़ा गुनाह है, एक सहाबी ने पूछा सबसे बड़ा गुनाह क्या है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अंत जालू लिल्लाही निद्दं वहुवा खलक, कि तुम अल्लाह के साथ निद बना दो जबकि उसने तुम्हें पैदा किया है, सोचो तो सही, उसने तुम्हें पैदा किया और तुम उसके साथ जाके शरीक कर लो, उसके साथ जाके कोई खड़ा कर लो कि हाँ अल्लाह तो मुझे देता नहीं है, मैं तो बड़े दिन से दुआएं कर रही थी, तो अब ये बाबा देगा आपको जिसने ये इश्तिहार दिया, वह 24 घंटे में आपका काम हो जाएगा, महबूब कदमों में होगा और पता नहीं क्या क्या हो जाएगा, अल्लाह जाने, रिस्क के तो पता नहीं दरवाजे ही खुल जाएंगे और कोई मुलाजमत में मसला है या कोई दुश्मन है या कोई फलां है, सभी चीजें जो आपका काम है ना वो हो जाएगा। तो पहले हमने अल्लाह से दुआएं की, फिर हमने कहा अल्लाह तो देता नहीं है, चलो अब उसके पास चलते हैं, तो आपने निद नहीं करार दे दिया उसको। अच्छा वहां पे चलो उसके पास भी नहीं जाते, अब ये जो है ये बहुत पहुंचे हुए हैं, इन बुजुर्ग के पास जाएंगे तो फिर हमारे काम होंगे, तो उनको तो शरीक कर लिया ना अल्लाह का, उनको भी अल्लाह के बराबर ठहरा लिया ना, अल्लाह के कंपेटिटर बना दिया ना, यही निद होता है। और भी एक चीज होता है शरीक करना, जो शायद पता नहीं आपने पहले कभी सुना हो या नहीं, ठीक है इनमें तो शिर्क होता ही है, इनमें तो है ही शिर्क कैसे करना, लेकिन अल्लाह ताला ने आगे जाके हम पढ़ेंगे वमिनन नासि मन यत्तखिदु मिन दूनिल्लाहि अंदादन, लोगों में से कुछ ऐसे हैं जो अल्लाह के सिवा और निद बनाते, यही लफ्ज वहां पे भी आया अंदाद बनाते, कैसे युहिब्बूनहुम कहुब्बिल्लाह, वो उनसे ऐसी मोहब्बत करते हैं, इतनी टूट के मोहब्बत करते हैं जैसे अल्लाह से होनी चाहिए, अल्लाह को इस पे भी गैरत आती है कि तुम अल्लाह को छोड़ के औरों के पास उनसे मोहब्बत करो, चाहे वो कोई भी हो, चाहे वो कोई भी हो, चाहे कोई महबूब है, चाहे औलाद है, चाहे शौहर है, चाहे कोई भी हो, अल्लाह से बढ़ के किसी को भी मोहब्बत करना ये अल्लाह को गवारा नहीं है। बाज मुफसरीन ने लिखा है कि इब्राहिम अलैहिस्सलाम को जब अल्लाह ताला ने इस्माइल अलैहिस्सलाम अता किए थे तो इब्राहिम अलैहिस्सलाम का दिल उनकी तरफ बहुत मोहब्बत से यानी उनके लिए था, तो अल्लाह ताला ने आजमा लिया फिर इब्राहिम अलैहिस्सलाम को कि इब्राहिम अब इसको जिबा करके दिखा, पता चले कि अपनी मोहब्बत का इम्तिहान दो कि अल्लाह से मोहब्बत ज्यादा है कि बेटे से ज्यादा है। सुभान अल्लाह, अल्लाह अकबर। तो अल्लाह को गैरत आती है जब इंसान, वो इंसान जिसको उसने पैदा किया अपने हाथों से, जिसके लिए इतना एहतमाम किया, वो मोहब्बतें कहीं और करता है, निछावर जाके डायलॉग कहीं और बोलता है, दावे मोहब्बत के कहीं और है, मैं तेरा गुलाम, मैं तुम्हारे लिए कुछ भी कर सकता हूँ, चांद सितारे तोड़ के ला सकता हूँ, मैं तुमसे ज्यादा तो कोई है ही नहीं, और बाज शेरों में तो ऐसे कर दिया जाता है कि जैसे यानी मैं तुम्हारी पूजा करता हूं, इतनी हद तक पहुंच जाते हैं। तो नहीं, मोहब्बत सबसे ज्यादा जो होनी चाहिए वो अल्लाह से होनी चाहिए। इसीलिए क्या फरमाया, ये कुरान की आयत है, तो मैंने अपनी तरफ से बता रही, युहिब्बुनहुम कहुब्बिल्लाह, जैसे अल्लाह की मोहब्बत होनी चाहिए वैसे इनसे करते हैं। गैरत आती है अल्लाह को। क्या कभी सोचा भी कि ये भी कोई चीज हो सकती है शिर्क करने की? हाँ, मोहब्बत में तो हमने कभी भी नहीं सोचा। मोहब्बतें तो बाकी सब के लिए, अल्लाह बस इबादत के लिए। मैंने तो आपको बताया, इबादत का मतलब ही नहीं समझे ना हम। इबादत में है ही इंटेंस मोहब्बत। तो मोहब्बत ही अगर उसमें से निकाल दी जाए तो फिर तो वो बस एक्सरसाइज ही है। देखिए, इसीलिए परस्तिश का लफ्ज आता है, इसीलिए पूजा का लफ्ज आता है, क्योंकि सिर्फ गुलाम जो है वो बस ओबीडियंस तो कर सकता है, अपने मालिक से मोहब्बत नहीं कर सकता। इसीलिए इबादत के अंदर हम गुलामी नहीं कहते। हाँ, कॉम्पोनेंट है उसका, एक हिस्सा है, मगर वो गुलामी पूरा मतलब नहीं देती उसका। परस्तिश, उसको पूजना, और वो कहते हैं हम महबूब तुझे पूजते हैं, मैंने तेरी पूजा की है, ऐसे नहीं है शेर बताए। ये क्या शिर्क नहीं है तो और क्या है? और कई लोग तो अपनी औलाद को ही पूजने लगते हैं, या उनकी मर्जी होगी तो ये है, उनकी मर्जी है, उनकी यस बस यस है, वो कह दे सूरज मगरिब से निकल रहा है तो मगरिब से निकलता ही है क्योंकि मेरी औलाद ने कह दी। तो पूजा तो आपने किसी और को ही, फिर तो अल्लाह को ये फिर बात पसंद नहीं है। मगर मोहब्बत करें कैसे, जिसको पहचाना ही नहीं, जाना नहीं, उसे मोहब्बत कैसे होगी बताएं? कैसे मोहब्बत होगी उससे? पहले जानो तो सही, उसको पहचानो तो सही, वो है कौन, तब तो मोहब्बत की बात आएगी। तो निद ना ठहराओ। और ये निद, इसके अलावा भी चीजें हैं जो निद बनती हैं, जो शरीक बनती हैं। वो क्या चीजें हैं? मेरा नफ्स, ये सबसे बड़ा अल्लाह का शरीक बन के बैठ जाता है। आज बुत नहीं है जिनके आगे हम माथे टेकते हैं, बुत नहीं है, बाहर पत्थर के बुत नहीं है, हमारे अंदर है बुत पड़े हुए। मेरा नफ्स सबसे बड़ा बुत है, मेरी अना, मैं अपनी मैं कैसे तोड़ू? गुलामी में तो मैं तोड़नी पड़ती है, तो वहां से इबादत का तो खत्म ही हो गया सिलसिला, क्योंकि मैं उठूं, मैं बैठूं, मेरी मर्जी, मैं चलूं खाऊं या पीऊं या ये पहनूं या ना पहनूं, ये मेरी मर्जी है। तो मैं से तो गुलामी नहीं होती फिर, हम तो मैं में ही रह जाते हैं। मैं क्या सोचती हूँ, मैं ये समझती हूँ, ओ भाई मेरी क्या औकात है कि मैं कुछ समझूं? मुझे तो ये समझ नहीं आता, तो बस अपनी गुलामी की ना फिर, जो समझ आया बस वो किया, जो नहीं समझ आया वो नहीं किया, जो पसंद है वो कर लिया, जो नहीं पसंद है वो नहीं किया। मुनाफिकों की क्या बात हमने पढ़ी फिर? जब रोशनी होती तो चल पड़ते, जब अंधेरा हो जाता फिर रुक जाते। जहां पसंद आया वहां पे क्या, जहां पे अपनी ख्वाहिश के खिलाफ बात है, मर्जी के खिलाफ बात है, चाहे वो सोने जागने में है, चाहे वो रहने सहने में है, चाहे वो खुशी गमी के अंदर है, चाहे वो खाने पीने के अंदर है, चाहे वो पहनने ओढ़ने के अंदर है, सब चीजों में बस मेरी मर्जी। कहीं कहीं जहां पे अल्लाह की मर्जी कोई पसंद आएगी मुझे तो फिर मैं करूंगी, तो वो भी तो फिर अपनी मर्जी हुई ना, कि जहां पे मुझे सही लगेगा बस मैंने करना वही। और कितने ही लोग हैं कुरान पढ़ के भी, सब सुन के भी, वो वहीं के वहीं खड़े रहते, क्या चीज नहीं उनको हिलाती? मैं, मेरी मर्जी, जब तक मेरी मर्जी ना होगी, असल में तो मैं ही है जो इंसान को अल्लाह के आगे नहीं झुकने देती, फिर अल्लाह की पूरी गुलामी नहीं करने देती, पूरी तरह उसकी इबादत का हक नहीं अदा करने देती, जैसे अल्लाह का हुक्म है वैसे नहीं चलने देती, वो मैं है। तो ये बहुत बड़ा निद है, ठीक है। इसी तरह और भी लोगों की निद है, मसलन है माल, मसलन शोहरत की चाहत, इतना बड़ा शरीक है, और लालच, खानदान, मेरा खानदान ये कहता है, मेरे खानदान के अंदर ये होता है, मेरे खानदान में तो ऐसा चलता है, ऐसा नहीं चलता है। तो बाहर के बुतों की क्या जरूरत है, जब हम अंदर के बुतों से ही अभी तक मुकाबले करने में लगे हुए हैं और इसमें ही हम पूरे नहीं उतर रहे, तो फिर ये बात भूल ही जाती है कि इन्होंने तो हमें पैदा नहीं किया, मैंने क्या खुद को पैदा किया, या मेरे खानदान ने मुझे पैदा किया है, या मेरे इन लोगों ने पैदा किया, या मेरी औलाद है जिसने मुझे इस जमीन पे चलना और आसमान के छत के नीचे रहना और ये सब मेरे लिए दिया है। भूल जाता है सब कुछ और उनको निद बना के बैठ जाते। तो अल्लाह ताला ने बताया ये मेरे एहसानात हैं, इसलिए मेरी इबादत करो, मेरे साथ तो किसी को शरीक ना करो। वह अंतुम तालमून, और जबकि तुम जानते हो, तुम्हें पता है ये बात, तुम मानते हो। कैसे मानना है? यानी एक तो वैसे कि अल्लाह ताला ने ये सब कुछ बनाया, ये कैसे पता चलेगा, कैसे इसका इल्म है, और कैसे सिर्फ एक अल्लाह इबादत के लायक है? क्योंकि अल्लाह ताला ने ये अकल दी, समझ दी, दिमाग दिया, ये बताता है कि अल्लाह एक ही है जिसकी इबादत होनी चाहिए और इस कायनात का कोई मालिक नहीं है, ये बताता है, ये अकल इंसान की बताती है ना। तो इससे तुम्हें पता चलता है, अंतुम तालमून, तुम जानते हो कि इबादत सिर्फ अल्लाह की होनी चाहिए, फिर भी शरीक ठहराते हो अल्लाह के, फिर भी कहीं कहीं जा जाके और लोगों को समझते हो कि ये हमें देंगे कुछ, ये हमारे वाली वारिस हैं, ये हमारी जरूरियात पूरी करेंगे। और फिर ये देखें, क्या कोई आपसे पूछ सकता है क्या दलील है भाई इस बात की कि अल्लाह ही है, उसी को मानना है, उसी की इबादत करनी है, और एक एक खुदा है, और इस चीज का तुम्हारे पास क्या सबूत है? वो कहते हैं ना कि भाई क्या सबूत है, अंतुम तालमून, तुम जानते हो, क्या वाकई इंसान अपनी अकल से भी जान सकता है कि एक अल्लाह है, वो मौजूद है? क्योंकि एथियस्ट तो कहते हैं ना, नहीं कोई भी नहीं है, वो तो मानते ही नहीं है। तो क्या इसकी कोई सबूत हमें मिलते हैं? हाँ, बहुत सारे सबूत हैं। आप सोचें, अगर इंसान अपनी अकल इस्तेमाल करे ना, तो वो अकल से भी जान सकता है, सिर्फ इस अकल से कि वाकई एक खुदा है। अब इसके बारे में एक वाकया जैसे कि आपको बताती हूँ कि एक बद्दू था, उससे किसी ने पूछा। अब देखो, बद्दू देहाती लोग होते ना, कोई पढ़ा लिखा है ना कोई कुछ है, बस ऊंट चराते फिरते हैं अपने। उससे किसी ने पूछा, तुम कैसे कह सकते हो कि अल्लाह ताला है, उसकी क्या दलील है? उसने आगे से जवाब दिया जो बहुत जबरदस्त जवाब है कि मेंगनी से ऊंट पता चल जाता है कि यहाँ पे ऊंट आया था, मेंगनी से पता चल जाता है, और पांव के निशान जमीन पर देखकर मालूम हो जाता है कि कोई आदमी यहाँ से गुजरा है। तो ये क्या बुर्जों वाले आसमान, ये रास्तों वाली जमीन, ये मौजे मारते हुए समंदर, क्या इससे नहीं पता चलता कि एक खुदा है, ये खुदा है? ये देखो कि उसने एक सिंपल सी बात से कैसा जवाब दिया। इसी तरह इमाम मालिक रहमतुल्लाह अलैह से हारून रशीद ने पूछा कि अल्लाह के वजूद की क्या दलील है? आपने फरमाया, जुबानों का मुख्तलिफ होना, आवाजों का जुदा होना, नगमों का अलग होना, ये साबित करता है कि अल्लाह है। इमाम अबू हनीफा से भी किसी ने पूछा था ना कि आप जवाब दें, बताएं, तो कहते हैं नहीं, मुझे छोड़ दो, मैं कुछ सोच रहा हूँ, लोगों ने मुझे कोई बात कही है, मैं उसके बारे में सोच रहा हूँ। उन्होंने कहा, भाई क्या क्या चीज सोच रहे हैं आप हमें बताएं ना कि अल्लाह के होने की क्या दलील है। उन्होंने कहा, देखो भाई, मैं तो इस वक्त एक सोच में पड़ा हुआ हूँ कि किसी ने आके मुझसे सवाल किया है, कोई मुझे पूछ रहा है कि एक बहुत बड़ी कश्ती है जिसमें तरह तरह की तजारती चीजें हैं, लेकिन ना कोई उसका निगेबान है, ना कोई चलाने वाला है, इसके बावजूद वो बराबर चल रही है, जा रही है, आ रही है, बड़ी बड़ी मौजें और खुद बखुद उनको चीरती फाड़ती गुजर रही है, ठहरने की जगह पे जाकर ठहर जाती है, फिर चलने की जगह पे चलने लगती है, ना उसको कोई चलाने वाला है, ना उसका कोई इंतजाम करने वाला है, कोई मल्लाह नहीं है उस पे। क्या तो जो पूछने आए थे लोग कहने लगे, आपकी सोच में पड़े हुए, ये कोई अकलमंदी की बात है, कैसी बातें आप करते, इतनी बड़ी कश्ती, इतना बड़ा सामान लेकर जाती है, लेकर आती है, समुद्रों में चल रही है, ना उसको चलाने वाला, ये कैसे हो सकता है, आप कैसी सोच में पड़े हुए? उन्होंने फरमाया, अफसोस है तुम्हारी अकलों पर। ये एथियस्ट थे ना जिन्होंने कहा कि तुम्हारी अकलों पे अफसोस है कि एक कश्ती तो बगैर चलाने वाले के चल नहीं सकती, लेकिन ये सारी कायनात आसमान, जमीन, सूरज, चांद, सर सब ठीक अपने काम कर रहे हैं और उनका मालिक और खालिक ही कोई नहीं। ये जवाब सुन के वो हक्का बक्का रह गए, वो मुसलमान हो गए। इस तरह की बहुत सारी, बहुत बेशुमार दलाइल हैं जो कि यानी हमें मिलते हैं, और इंसान गौर करे तो एक आम अकल का आदमी भी ये जान सकता है कि एक खुदा है।